बात तो ये कि मार्क सीगल जब टेस्टिमनी दे रहे हैं तो हमें उस टेस्टिमनी देने वाले शख्स की जो क्वालिटी है उसको भी सामने रखना पड़ेगा। मार्क सीगल जो थे जो हैं वो एक पेड लॉबिस्ट हैं। पेड लॉबिस्ट का मतलब ये है कि वो पैसे लेकर किसी के लिए भी काम कर सकते हैं और पैसे लेकर वो किसी की भी जबान में बात कर सकते हैं। तो लिहाजा एक ऐसे शख्स के क्रेडेंशियल्स क्या होंगे कि जो पैसे लेकर काम करता हो। लिहाजा हम ये मानते हैं कि मार्क सीगल की गवाही किसी सूरत में भी इस काबिल नहीं है कि जो शख्स पैसे लेकर, ये तो बिल्कुल वही वाली बात हो गई कि आपने पैसे लेकर जो है वो कोई गवाह, झूठा गवाह पेश कर दिया। तो हम ये समझते हैं कि इस सूरत हाल में मार्क सीगल इस काबिल नहीं है कि उनकी गवाही को माना जाए। और दूसरी बात, सबसे अहम बात ये कि जो आपने अपनी अभी रिपोर्ट के अंदर भी बात की कि मार्क सीगल फरमाते हैं कि वहां जैमर्स नहीं चल रहे थे। अगर कोई अनपढ़ शख्स ये बात करे तो शायद ये बात समझ में आती है, लेकिन अगर कोई एक्सप्लोसिव का एक्सपर्ट सामने बैठा हो तो वो, और जो पढ़ा लिखा शख्स है वो इस बात को जान सकता है कि आप एक्सप्लोसिव डिवाइस के साथ तो जैमर्स को लगा सकते हैं, एक्सप्लोसिव डिवाइस तो खत्म किए जा सकते हैं, लेकिन आप एक सुइसाइड बॉम्बर्स को कैसे रोकेंगे? दुनिया के अंदर अभी कोई ऐसी टेक्निक इवॉल्व नहीं हुई है कि वो किसी सुइसाइड बॉम्बर को रोक सके। उसके लिए आपको डिफेंसिव स्ट्रेटजी अपनानी होती है। और रही बात इस बात की कि वो सुइसाइड बॉम्बर जो कि बेनजीर के मामले के अंदर था, चाहे वो 18 अक्टूबर था या जिस दिन बेनजीर की शहादत हुई इस्लामाबाद पिंडी के अंदर, तो आप ये देखिए कि जहां तक सिक्योरिटी की बात है तो बेनजीर भुट्टो लियाकत बाग के अंदर 2 घंटा पब्लिक के सामने ओपन खड़ी रही हैं, उन्हें कुछ नहीं हुआ। तो इसका मतलब ये तो ये है कि उनकी जो सिक्योरिटी थी जो गवर्नमेंट ऑफ पाकिस्तान ने प्रोवाइड की थी वो एक्सीलेंट थी, और हमें तो जो सिक्योरिटी के अहदेदारान हैं उन्हें शाबाशी देनी चाहिए कि उन्होंने
आसिया इसहाक,
एक
आपके आपके इल्म में हैं कि उस हलाक होने से पहले बेनज़ीर भुट्टो कराची आई थी और वहाँ पर शाराए फैसल पर उनका जो उनको जो गाड़ी दी गई थी उस पर भी धमाका हुआ। पीपल्स पार्टी के रहनुमा अभी हमारे साथ शामिल होते हैं, लेकिन उनका ये कहना था कि उस वक्त जो जैमर्स दिए गए थे वो काम नहीं कर रहे थे, और हमें भी इल्म है क्योंकि हमने टेलीफोन किया था उस वक्त और लोगों के सेलफोन्स काम कर रहे थे। उस पर आप क्या कहना चाहेंगी?
देखें, सबसे मैंने आपको क्या बात कही है आपने शायद नहीं सुनी, मैं दोबारा से रिपीट कर देती हूँ कि आप एक्सप्लोसिव डिवाइसेस को तो बंद कर सकते हैं, जाम कर सकते हैं, लेकिन वो जो अटैक हुआ था कराची में भी, जो अटैक हुआ था बीबी पे, वो सुइसाइड बॉम्बिंग थी, वो सुइसाइड अटैक था। यू कैन नॉट स्टॉप, यू कैन नॉट जस्ट स्टॉप एनी सुइसाइड बॉम्बर। और दूसरी सबसे अहम बात ये कि बेनजीर को सिर्फ ये नहीं कि बताया गया था, बेनजीर को बाकायदा तौर पे परवेज मुशर्रफ साहब ने खुद टेलीफोन करके कहा था कि बीबी आपकी जान को खतरा है यहाँ पे। और ये बात कहना कि जी उन्होंने कहा कि आपसे, आपकी यहाँ आमद का जो दारोमदार है वो मेरे साथ रिलेशन पे होगा, इट्स ऑल बुलशिट, ये सवाल ही नहीं पैदा होता। और ये कतई तौर पे ये झूठ गलत बात की है मार्क सीगल ने कि जी उन्होंने इस तरह की कोई बात की परवेज मुशर्रफ ने, कतई तौर पर नहीं। उनको साफ लफ्जों में बता दिया गया था कि यूएई की गवर्नमेंट की तरफ से भी एक हमारे पास बीट आई थी और उसमें साफ लफ्जों में कहा गया था कि जो तालिबान है दे आर अप टू अटैक टू बेनजीर भुट्टो। अब आप ये देखें कि कोई इस बात पे क्यों नहीं बात करता कि 2005 के अंदर जो है वो परवेज मुशर्रफ पे लगातार अटैक होते हैं, नोबडी इज टॉकिंग अबाउट दिस थिंग। तो लेकिन उसके बावजूद भी जब बेबी की शहादत जिस वक्त हुई है वो सिर्फ इस वजह से हुई है कि बीबी ने अपना सर गाड़ी से बाहर निकाला था। अब इसके ऊपर तो कोई इन्वेस्टिगेट नहीं कर रहा
जी
कि
जी
किसने बीबी को कहा कि अपना सर बाहर निकाले,
जी
जब तक वो
ये मामला तो खैर कोर्ट में तय होंगे, लेकिन एक और बात बताइए कि हम भी जानते हैं कि लियाकत बाग रावलपिंडी में जब ये कत्ल हुआ तो उसके बाद जो जाह वकूआ है उसको पानी से धोया गया। इस हवाले से आपकी पार्टी ने क्या मौक़िफ़ अख्तियार किया है?
देखें, मैं आपको थोड़ा सा माजी के झरोखों में लेके जाऊंगी। मुर्तजा भुट्टो की का मर्डर होता है और प्राइम मिनिस्टर है बेनजीर भुट्टो साहिबा, और जब उनका मर्डर होता है तो फातिमा भुट्टो अपनी किताब सॉन्ग ऑफ ब्लड एंड सोर्ड्स के अंदर लिखती हैं कि कि व्हेन शी कॉल्ड बेनजीर भुट्टो इन द प्राइम मिनिस्टर ऑफिस, तो उन्होंने कहा कि ये मुझे बताइए कि वो जो जाए वकूआ है वो क्यों धो दिया गया, मुर्तजा के मर्डर पर भी वो जाए वकूआ धो दिया गया था। उस वक्त तो परवेज मुशर्रफ पाकिस्तान के प्रेसिडेंट नहीं थे, ना वो चीफ ऑफ द आर्मी स्टाफ थे, तो उस वक्त क्यों धोया गया? नोबडी, व्हाई नॉट एवरीबडी टॉक अबाउट दैट थिंग। तो उस वक्त बेनजीर भुट्टो ने फातिमा भुट्टो को जो जवाब दिया वो उनकी किताब में मौजूद है, उसमें उन्होंने कहा फाती दिस इज द गवर्नमेंट एंड दिस इज हाउ गवर्नमेंट आर बीइंग रन।
अच्छा
तो
जी
ये
जी आप हमारे साथ रहें, हमें कुछ कॉल्स आई हैं, कुछ कॉल्स आई हैं, हम कॉलर्स को लेते हैं, उसके बाद उम्मीद करते हैं कि पीपल्स पार्टी के रहनुमा भी हमारे साथ होंगे। इस दौरान हमें जो कॉल्स आई हैं उनको लेते हैं। हमें कॉल किया है मुरीद ख़ान ने मियाँ वाली से। जी जनाब कहिए। मुरीद खान जी
सलाम अलैकुम जनाब, दौर ख्याल कर रहा हूँ। हेलो
जी जी कहिए, आपकी आवाज आ रही है।
मैं कहता हूँ कि लियाकत अली खान के कत्ल का क्या बना है? जवाहर हक को 35 जनरल से मार दिया गया, एयर चीफ को करके जहाज क्रश कर दिया गया। ये तो गड़े मुर्दे खेलने वाली बात है, सीधी सी बात है कि आप जरदारी साहब को एक अच्छे से सरदार के हवाले कर दें, आपको पता आ जाएगा कि गड़ीर का कातिल कौन है।
शुक्रिया। और हमें कॉल किया है मतीन सुलेमानी ने लंडी कोटल से। जी मतीन सुलेमानी लंडी कोटल से। मतीन सुलेमानी कहिए। अच्छा शायद उनको मेरी आवाज़ नहीं आ रही है। और हम चलते हैं, मोहम्मद इकबाल ने कॉल किया है डिंगा से। जी जनाब।
हेलो।
जी जी कहिए।
हेलो, आपकी आवाज़ आ रही है?
बिल्कुल
आ रही है,
आ रही है। कहिए। जी जी आ रही है, कहिए।
मैं मुख्तरमा से दो मुख्तसर सवाल पूछना चाहता हूँ। क्या है अमेरिका की कानून में, हमें अमेरिका की कानून वाले हमें इजाजत देंगे जिन्होंने बेगुनाह लोगों को अफगानिस्तान और इराक में मार डाला है, क्या हम वहाँ कोर्ट में जा सकते हैं? झूठ पर मबनी इराक पर हमला किया अमरीका को या मार्सिकल को, क्या क्या हक हासिल है?
जी जी ये अमरीका की नुमाइंदगी नहीं करती है। आपके कॉल करने का शुक्रिया। डिंगा से कॉल किया है मोहम्मद इकबाल ने।
मैं मुख्तरमा से पूछना चाहता हूँ।
मोहम्मद इकबाल ने कॉल किया है डिंगा से। जी जनाब मोहम्मद इकबाल कहिए।
मेरी बात आपने नहीं सुनी ना, मैं मुख्तरमा से पूछना चाहता हूँ।
जी जी आते हैं आपकी तरफ। जी मोहम्मद इकबाल डिंगा से। अच्छा लाइंस जो हैं इस वक्त कुछ ठीक नहीं हैं। हम लौटते हैं आसिया इसहाक की तरफ। आसिया इसहाक आप बताइए, क्योंकि मामला तो अभी एंटी टेररिस्ट कोर्ट में चला गया है, लिहाजा आप लोग इस मामले को कहाँ जाते हुए देखते हैं?
देखें, अगर मैं फिर आपके चैनल के तवसुत से मैं एक बात पूरे पाकिस्तान के लोगों को, पूरी दुनिया के लोगों को ये बात कहना चाहती हूँ कि अगर आप वाकई बीबी के कातिलों तक पहुँचना चाहते हैं और वाकई पाकिस्तान पीपल्स पार्टी इस बात में वाकई सिंसियर है कि बेनजीर भुट्टो के कातिल पकड़े जाएं, तो ये जो केसेस हैं सारे के सारे उनको आर्मी कोर्ट्स के, मिलिट्री कोर्ट्स के हवाले कर दें, ये एंटी टेररिस्ट कोर्ट्स के हवाले कर दें, जहां पर दूध का दूध और पानी का पानी हो जाएगा। खुद पता चल जाएगा कि भुट्टो कबीले का जो कातिल है वो मिस्टर आसिफ अली जरदारी है और कोई भी नहीं है। अगर पीपल्स पार्टी वाकई सिंसियर है कि उसको वो ये मालूम करे कि बेनजीर भुट्टो जिसके खून के ऊपर वो सियासत करते फिर रहे हैं और उसके अगर उन्होंने कातिलों को पकड़ना है तो वो अपने घर के अंदर देखें। और बिलावल से मैं कहूंगी, वो को चेयरमैन है, तो काइंडली अपने मामू और अपनी माँ का कातिल जो है वो अपने घर में तलाश करें और अपने अंकल से पूछें कि उनकी माँ और मामू का कातिल कौन है।
अच्छा,
सेम आदमी है।
जी जी आप हमारे साथ रहें। हम इस वक्त पीपल्स पार्टी से राबता कर रहे हैं, जो ही वो आते हैं उनको हम लेते हैं शो में। लेकिन मैं आप लोगों को याद दिलाऊं कि हम वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और हम बात कर रहे हैं पाकिस्तान के साबिक फ़ौजी सदर परवेज़ मुशर्रफ की इस बयान पर कि अमरीकी लॉबियस्ट मार्क सीगल ने गलत बयानी से काम लिया जब उन्होंने कहा कि बेनज़ीर भुट्टो को मुशर्रफ ने धमकी दी थी। اس وقت ہمیں جوائن کیا ہے پی 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 کے سینئر رہنما تاج حیدر نے، جبکہ ہمارے ساتھ ہیں مشرف کی ترجمان آسیہ اسحاق. بعض لوگوں نے ہمیں کال بھی کیا ہے، ان کو بھی سنتے ہیں، لیکن اس وقت ایک بریک لیتے ہیں.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
جی، اور ہم پی 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 کے سینئر رہنما تاج حیدر کی طرف جاتے ہیں. اور تاج صاحب، آپ کو خوش آمدید.
خوش آمدید جناب، بہت بہت شکریہ.
یہ بتائیے، آپ جانتے ہیں کہ اینٹی ٹیررسٹ کورٹ میں اس وقت یہ معاملہ چل رہا ہے، اور مشرف کے جو وکیل ہیں انہوں نے یہ کہا کہ مارک سیگل نے غلط بیانی سے کام لیا جب انہوں نے کہا کہ مشرف نے بینظیر بھٹو کو دھمکی دی تھی. آپ بتائیے کہ اس معاملے پر اور بھی گواہ ہیں جو سامنے آئے ہیں اے ٹی سی کورٹ میں، اور ان کا کیا کہنا ہے اس حوالے سے؟
دیکھیں نا، مارک سیگل نے تو عدالت میں یہ بات کہی ہے نا.
جی،
تو اب عدالت میں یہ بات کہی ہے تو وکیل صاحب کو عدالت میں کراس کوسچن کرنا چاہیے جو بھی ایویڈنس ہے اس کے اوپر.
جی جی،
لیکن اس قسم کے بیانات انہیں نہیں دینے چاہیے اور عدالت سے زور نہیں ڈالنا چاہیے.
ان کا یہ کہنا ہے کہ جس طرح سے بیان دیا گیا ہے وہ بیان قابل قبول نہیں ہے، کیونکہ بقول ان کے وہاں پر یہ سی آر پی سی کے تحت جو ہے کوئی جوڈیشل آفیسر موجود نہیں تھا جب مارک سیگل نے یہ بیان دیا. اس پر آپ کیا کہنا چاہیں گے؟ جی،
ایک ٹیکنیکلٹی ہے یہ.
جی،
لیکن اس سے مارک کا بیان تو تبدیل نہیں ہوتا. مطلب مارک نے کچھ چیزیں بیان کی ہیں جو ان کے نزدیک درست ہیں.
جی،
اور جو بہت سے دوسرے لوگوں کے نزدیک بھی درست ہیں. اب اگر کوئی عدالت کی ٹیکنیکلٹی ہے کہ اس کے تحت یہ نہیں ہوتا وہ نہیں ہوتا، تو وہ پھر وہ عدالت کا کرنے کا فیصلہ ہے کہ یہ اس قانون کے تحت کیا یہ ایک عدالتی بیان ہے یا نہیں ہے. اور میرے خیال سے عدالتی بیان ہے، کیونکہ اگر یہ نہیں ہوتا تو عدالت پہلے مرحلے میں اجازت ہی نہیں دیتی کہ وہ اس طریقے سے بیان دیں.
جی،
لیکن اب ایک بیان آیا ہے اور عدالت کے اندر آیا ہے، اور پھر کراس کوسچننگ کی بھی ایک تاریخ مقرر کر دی گئی ہے. تو میرے خیال سے وکیل صاحب کے لیے، مجھے ان کی مجبوری کا علم ہے کیونکہ ظاہر ہے کہ انہیں اپنے کلائنٹ ہی بات کرنی ہے، لیکن وکیل صاحب کے لیے میرے خیال سے زیادہ باوقار طریقہ یہ ہوگا کہ وہ عدالت کے اندر کراس کوسچن کریں. اور ظاہر ہے کہ جو وکیل ہیں تو ہر کوشش کرتے ہیں اپنے کلائنٹ کو بے گناہ ثابت کرنے.
جی جی،
اور اس پر مجھے کوئی اعتراض نہیں ہے.
جی،
ظاہر ہے کہ یہ ان کا پروفیشن ہے اور وہ کریں گے یہ کوشش،
بالکل
اس میں کوئی ایسی اعتراض کی بات نہیں.
جی جی، کیونکہ اس موضوع پہ ہمیں بہت سارے لوگوں نے کال کیا ہے اور عنقریب ہم اس سیگمنٹ سے آگے بڑھیں گے، لہٰذا ان کو ہم لیتے ہیں. ہمیں کال کیا ہے کشمیر سے راشد محمود نے. جی جناب راشد محمود،
السلام علیکم. جی
وعلیکم السلام.
راجہ زاہد محمود بلنا بانیم ظفر آباد آزاد کشمیر سے بات کر رہا ہوں.
جی جی،
میں تاج حیدر صاحب سے دو سوال کرنا چاہوں گا. ایک تو یہ ہے کہ میں محترمہ کی شہادت ہوئے 5-7 سال سے زیادہ کا عرصہ گزر گیا ہے، تو مارک سیگل صاحب کو بیان دینے میں اتنا عرصہ کیوں لگا؟ تو دوسرا یہ ہے کہ کیا زرداری صاحب 5 سال دور گزار چکے ہیں اور مضبوط ترین صدر رہے ہیں پاکستان کے، تو انویسٹیگیشن اس وقت سلو کیوں چلتی رہی ہے؟ اور ساتھ یہ بھی بتا دیں کہ جو محترمہ نے ای میل کی تھی مارک سیگل صاحب کو یا جو دوسرے کوئی صاحب ہیں، اس میں 2-3 نام اور بھی انہوں نے مینشن کیے تھے، تو ان ناموں کا کیا ہوا یا وہ لوگ انڈر ٹرائل کیوں نہیں آ رہے؟
اچھا جی، اور اگر کوئی اور کالر ہیں، میرا خیال ہے کہ اس وقت اور بھی لوگ. محمد اکرم نے کال کیا ہے اٹک سے. جی جناب کہیے.
اچھا، بات یہ ہے کہ یہ پرویز مشرف جو ہے یہ ہائی ٹریزن کا مجرم ہے. اس نے
پاکستان کی دفعہ 6 کے تحت اوفنس کمیٹ کے ہائی ٹریزن، اس کے پیچھے آصف زرداری تھا ماسٹر مائنڈ، اس نے بے نظیر کو قتل کرایا ہے. اتنے 8-10 سال میں یہ کوئی ہو سکتا ہے کہ تلمہ وہ ممتاز بھٹو کہتے ہیں تمام قاتل مر چکے ہیں لیکن آصف زرداری زندہ ہے؟ یہ بھی بہت بڑا مجرم ہے. اس نے
ہمیں کال کیا ہے کوہاٹ سے ملک نائب خان نے. جی جناب کہیے. ملک نائب خان جی جناب کہیے. ملک نائب خان وعلیکم السلام.
السلام علیکم.
وعلیکم السلام.
میں گزارش میرا یہی ہے کہ یہ محترم جو قتل ہوا تھا اور زرداری صاحب کی حکومت میں اس کا اگر آتا پتہ نہیں چلا تو غریب آدمی کا قتل ہو جائے تو اس کا کیا ہوگا؟ دوسری بات یہ ہے کہ مشرف صاحب کو اس کے کیس میں اگر ملوث کر رہے ہیں تو اس کو کوئی سزا دے گا؟ یہ میرا پیغام. السلام علیکم.
اچھا شکریہ آپ کی کال کرنے کا. ایک اور کالر ہیں کامیاب بنگش. جی جناب کہیے. کامیاب بنگش.
ہلو السلام علیکم.
وعلیکم السلام.
میں یہ کہنا چاہتا ہوں کہ جنرل پرویز مشرف کی جب بھی عدالت میں کیس چل رہے ہیں وہ عدالت میں کیوں نہیں پیش ہوتا ہے؟ جو بھی غریب لوگ ہوتے ہیں ان کو تو پکڑ پکڑ کر تھکڑ کر لے آتے ہیں لیکن وہ عدالت میں پیشی کے لیے بھی نہیں آ رہا ہے. شکریہ. شکریہ.
شکریہ. اور ہمیں کال کیا ہے محمد اقبال نے. جی جناب کہیے. محمد اقبال.
جی السلام علیکم.
وعلیکم السلام.
سر بات یہ ایسی ہے کہ آصف علی زرداری 5 سال جیسے کہ میرے سے پہلے کالر نے کہا ہے کہ مطلب 5 سال مضبوط حکومت کی ہے اس نے آج دن تک بے نظیر کے قاتل کو نہیں ڈھونڈا.
یہ سوال ہم پوچھتے ہیں. شکریہ آپ کے کال کرنے کا. اور ہمیں کال کیا ہے اٹک سے عظمت نے. جی جناب کہیے.
میں کہہ رہا ہوں کہ یہ آصف زرداری نے 5 سال عرصہ گزارا ہے اور اس نے یہ کیس کیوں نہیں فائنل کیا ہے؟ حالانکہ وہ پاکستان کے مضبوط ترین صدر تھے. پیپل پارٹی والے اس وقت یہ کیوں نہیں کہتے تھے؟
جی جی کئی کالرز نے یہی سوال پوچھا ہے اور ہمارے مہمانوں سے ہم جو سوال اٹھائے گئے ہیں وہ پوچھتے ہیں. آسیہ آپ بتائیے جس طرح سے کالرز نے پوچھا اور ایک کالر نے یہ سوال اٹھایا کہ صدر مشرف جو ہیں وہ کورٹ میں کیوں نہیں آتے جب ان کے خلاف کیس چلتا ہے. جی آسیہ اسحاق.
جی ان سب کے لیے جن کی میموریز بہت کم ہیں اور جو صرف وہ زبان بولتے ہیں جو ان کے لیڈرز بول جاتے ہیں ان سب کے لیے عرض ہے کہ پرویز مشرف پاکستان کی ہر عدالت میں پیش ہوئے ہیں چاہے وہ چھوٹی ڈسٹرکٹ کورٹ کی عدالت ہے چاہے وہ سپریم کورٹ کی عدالت ہے چاہے یہ آرٹیکل 6 کا یہ جو بھی مقدمہ کمیشن کے اندر ہے اس کے اندر بھی پرویز مشرف پیش ہو چکے ہیں. تو جو شخص یہ بات کہتا ہے کہ پرویز مشرف کورٹس کے اندر پیش نہیں ہوئے وہ اپنے لوگوں کو مس گائڈ کرتا ہے اور چونکہ لوگوں تک ہم پوری طریقے سے معلومات کی رسائی نہیں ہوتی ہے لہٰذا وہ یہی سمجھتے ہیں کہ وہ پیش نہیں ہو رہا ہے. اور سب سے اہم بات یہ کہ جب ان کے سارے اور بھی معاملات ہیں ایک ان کا ہیلتھ کا ایشو ہے جس کی وجہ سے وہ پیش نہیں ہو پاتے ہیں کسی پیشیوں کے اندر لیکن جب ان کو کورٹس بلاتی ہے تو وہ پیش بھی ہوئے ہیں. تو چاہے وہ کراچی تھا جیسے ہی پرویز مشرف کراچی میں لینڈ کیے تھے تو اس وقت وہ سندھ ہائی کورٹ کے اندر گئے تھے وہ پنڈی کی کچہری تھی وہ اسلام آباد کا کمیشن تھا وہ ہائی کورٹ تھا پرویز مشرف پیش ہوئے ہیں. اور یہاں میں آپ کو ایک چیز اور بھی کروں یہاں پر بہت سارے کالرز نے جو ہے وہ آپ کہتے ہیں کہ آواز نقارے خدا سمجھو جو آواز ہوتی ہے آپ دیکھیں ان سب کے اندر ایک بات عام آدمی کے اندر ایک ہی بات ہے کہ 5 سال جو ہے وہ آصف علی زرداری صاحب کی حکومت رہی وہ اس دوران میں کیوں نہیں بی بی کے قاتل
یہی سوال ہم اٹھانے جا رہے ہیں. شکریہ کیونکہ ہم تاج حیدر سے یہی سوال کرتے ہیں. تاج صاحب آپ نے کالرز کو بھی سنا اور اگر آسیہ اسحاق نے جو باتیں کی ہیں اس کے جواب میں آپ کچھ کہنا چاہیں کیونکہ اس سیگمنٹ کو ہم عنقریب ختم کریں گے. جی تو بتائیے کہ یہ کیس پہلے کیوں نہیں چلا؟
کیا کام تھا حکومت کا؟ کام انویسٹیگیشن کر کے اور عدالت کے سامنے رکھنا تھا. حکومت نے انویسٹیگیشن کی اور عدالت کے سامنے رکھ دی جو بھی صورتحال ہے کہ جناب یہ ہماری انویسٹیگیشن ہے اب یہ عدالت کا کام ہے کہ فیصلہ دے. تو اگر ہمارے بہت سے سامعین یہ سمجھ رہے ہیں کہ فیصلہ کرنا بھی ہمارا کام تھا تو یہ غلط ہے. اور میں سمجھتا ہوں کہ کسی بھی مقدمے میں فیصلہ ہم پہلے کر لیتے ہیں اور پھر کہتے ہیں کہ جناب اب ہم ثبوت ڈھونڈیں. نہیں انویسٹیگیشن ہوئی اور اس کے بعد اس کو عدالت میں رکھ دیا گیا. لیکن یہ چیز میں کہنا چاہوں گا कि अदालत को इसकी मुसलसल समाप्त करनी चाहिए ताकि जो वक्त है उसको कम से कम किया जा सके और गवाहों की जो तवील फहरिस्त है उसको सब गवाह आ सके हैं और उनका क्रॉस एग्जामिनेशन हो सके। अदालत जब भी किसी गवाह को तलब करेगी तो वो आएगा।
अच्छा।
दूसरी बड़ी चीज ये हो रही है कि उस वक्त जो ऑफिसर्स थे जिन्होंने कि पहली इन्वेस्टिगेशन की
जी।
तो उनको बीच में रखा जाए, यानी कोई 30 अफसरान हैं एसएचओ जो कि ट्रांसफर हो चुके हैं उस वक्त से उस वक्त तक।
अच्छा।
अब तक हालांकि होता ये है कि जो टीम पहले कर रही है इन्वेस्टिगेट वो जाहिर है कि और जिसने तफ्तीश की है वो केस को बेहतर तौर पे समझती है।
अच्छा।
अब अगर रोज नए अफसर आएंगे और उस केस पे काम करेंगे तो वो चीज इतनी मौसर नहीं हो सकती
जी,
तो बस यही है कि अच्छा। इस केस का जल्द फैसला किया जाए और इसकी मुसलसल समाप्त की जाए।
बहुत शुक्रिया।
कहते हैं जहाँ तक हमारा काम था वो हमने बहुत पहले करके दे दिया है उन्हें।
बहुत शुक्रिया। हमारे साथ थे PPP के सीनियर रहनुमा ताज हैदर और हमारे साथ थी साबिक फौजी सदर परवेज मुशर्रफ की तर्जुमान आसिया इसहाक। बहुत शुक्रिया और खुदा हाफिज। इसके बाद एक आईडी ब्रेक लेते हैं।
मेरी और आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा ने।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं और हम अपने अगले मौजू की तरफ आते हैं और मौजू ये है कि ट्राइबल यूनियन ऑफ जर्नलिस्ट के सदर जमान महसूद को कत्ल किया गया है और इस सिलसिले में कमेटी टू प्रोटेक्ट जर्नलिस्ट ने काफ़ी तशवीश का इजहार किया है। इस वक्त बताया जा रहा है कि हमारे साथ इंटरनेशनल फेडरेशन ऑफ जर्नलिस्ट के मुशीर परवेज शौकत लाइन पर हैं। परवेज शौकत, आपको खुश आमदेद।
शुक्रिया।
तो ये बताइए कि जमान महसूद को जब कत्ल किया गया तो तालिबान कमांडर कारी सैफुल्ला ने कहा कि हमने ये कत्ल किया क्योंकि वो हमारे खिलाफ लिख रहे थे। इस सिलसिले में बताइए कि आप क्या देख रहे हैं कि जिन जिन सहाफ़ियों को कत्ल किया गया है आया उनके कातिलों को कैफर किरदार तक पहुंचाया गया?
जी बिल्कुल भी नहीं, बिल्कुल भी नहीं। ये तो हमारा बहुत पहले से ये मुतालबा आ रहा है और इसके लिए हमने जब मैं PSU का सदर था बेतहाशा एजिटेशन किया। आपको इल्म है कि एक हाई पावर कमीशन भी तश्कील दिया गया जिसके हेडेड बाय सुप्रीम कोर्ट जज जस्टिस साकिब निसार उसके चेयरमैन थे और मैं उसका मेंबर भी था और हमने असम्बलियों से बायकॉट धरने दिए पार्लियामेंट हाउस के सामने। ये सारे पॉलिटिशियन हमारे पास आते थे और महज तकरीर करके चले जाते थे। मैं किसी हुकूमत एक को जिम्मेदार नहीं करार देता। जितनी हुकूमतें हैं चाहे वो मुस्लिम लीग काफ की हों, पीपल्स पार्टी की हों या मुस्लिम लीग नून की हों या फौजी हुकूमतें, हमारे इस मुतालबे पे किसी ने कान नहीं धरा कि भाई हमारे लोग मारे जा रहे हैं, चाहे वो टेररिस्ट तंजीमें मार रही हैं, तालिबान मार रहे हैं या इंतहा पसंद ग्रुप मार रहे हैं या फ्यूडल लॉर्ड्स या ड्रग माफिया के लोग मार रहे हैं। तो صحافیوں کو تحفظ ملنا چاہیے.
جی جی.
لیکن مجھے افسوس ہے کہ جو آئے روز صحافی قتل ہو رہے ہیں پاکستان میں. آپ کو علم ہے کہ انٹرنیشنل فیڈریشن آف جرنلسٹ نے اس ملک کو انتہائی خطرناک قرار دیا. میں ایک پاکستانی کی حیثیت سے مجھے بہت یہ افسوس لگتا ہے کہ ہمارے ملک پہ ایک دھبا لگ گیا ہے کہ اس ملک کو صحافیوں کے حوالے سے انتہائی خطرناک ملک قرار دیا گیا. تو میں سمجھتا ہوں کہ ہم نے ایجوکیشن بھی کیے, سب کچھ کر دیا, عدالتوں میں بھی گئے, لیکن آج تک سوائے دو کیسز کے, ڈینیل پل, ایک اور بھی بابر ولی خان بابر, اور ایک اور کیس میں انویسٹیگیشن ہوئی اور ان کے قاتلوں کو پکڑا گیا. تو میں سمجھتا ہوں کہ پہلے حکومتیں جو تھیں وہ افہام و تفہیم کی سیاست پہ کر رہی تھی حکومت بچانے کے لیے. مختلف ٹیررسٹ گروپوں کے ساتھ بھی اتحاد ہوتا تھا اور ہوتا ہے بھی, لیکن اب ایک چیز اچھی بات ہے, اگرچہ ہم ڈیموکریٹ ہیں لیکن ایک اچھی بات یہ ہے کہ فوجی جو چیف ہیں ہمارے,
جی جی,
وہ ٹیررسٹ کے خلاف کاروائی کر رہے ہیں اور اس میں چاہے کسی پارٹی کا ہو وہ گرفتار بھی ہو رہے ہیں.
پرویز شوکت, آپ کے علم میں ہیں کہ ہمارے ساتھی تھے اسٹار اخبار میں سلیم شہزاد, جن کو بعد میں ٹارچر کیا گیا, قتل کیا گیا. اب غالباً ان کے نام پر پیرس میں ایک سڑک جو ہے ان کے نام پر بنائی گئی ہے. یہ بتائیے, کبھی آپ امید رکھتے ہیں کہ ان کو ہلاک کرنے والے جو ہیں وہ پکڑے جائیں گے؟
دیکھیں جی, ابھی جو کمیشن بنا تھا اس کا میں بھی ممبر تھا. اس میں ہم نے لوگوں کو کہا, پورے پاکستان میں ایڈورٹائز کیا, بلکہ انٹرنیشنلی ایڈورٹائز کیا کہ اگر کسی کے پاس اس کے کچھ ثبوت ہیں تو وہ پیش کریں. لیکن افسوس کی بات ہے کہ باہر رہ کر تو بہت سے ہمارے اینکر, بہت سے صحافی یہ دعوے کرتے ہیں کہ فلاں نے قتل کیا, فلاں نے قتل, لیکن جو کمیشن بنتا ہے وہ سبسٹینشل ایویڈنس پہ سزا کی تجویز نہیں کرتا. وہ سفارشات کر سکتا ہے. ہم نے ایک بہت امپورٹنٹ سفارش کی تھی حکومت سے اس کمیشن کے ذریعے کہ ایک موثب کا ادارہ قائم کیا جائے جس کے پاس تمام صحافی جو ہیں ملک بھر, جن کو کسی کے ٹارگٹ کلنگ کا خطرہ ہے, ڈرگ مافیا کا خطرہ ہے, لینڈ مافیا کا خطرہ ہے, انتہا پسند, وہ وہاں پہ کمپلین کریں کہ ہمیں فلاں گروپ سے خطرہ ہے اور موثب جو فیصلہ کرے. لیکن مجھے افسوس سے کہنا پڑتا ہے کہ پیپلز پارٹی کی حکومت میں یہ فیصلہ ہوا لیکن آج تک وہ پرائم منسٹر کی اس میں درازوں میں بند ہو گئی, رہ گئی فائل, ابھی تک عمل درآمد نہیں ہوا. میں نے سلیم شہزاد کے بچوں کی دیکھ بھال کے لیے فیصلہ کروایا اور ان کو 3 million rupees دیے گئے جو آصف زرداری صاحب نے فیصلہ پہ امپلیمنٹ, ایک پوائنٹ پہ امپلیمنٹ ہوا ہے. تو مجھے افسوس, نہ اس گورنمنٹ نے, نہ پچھلی گورنمنٹ, نہ ان سے پہلی حکومتوں نے ہمارے ان مطالبات پہ کوئی غور کیا اور نہ ہی انویسٹیگیشن ہوئی. ابھی تاج حیدر صاحب کہہ رہے تھے کہ انویسٹیگیشن کر کے ہم نے کر دیا, بھائی وہ تو کیس ہی نہیں چلاتے, اور جو آتا ہے گواہ اس کو پہلے ہی مار دیا جاتا ہے.
بالکل.
تو اس وقت تو ہم اس حالت میں کام کر رہے ہیں کہ جب گھر گھر سے لوگ صحافی جاتے ہیں تو ان کے گھروں والے, ان کے بچے, ان کی مائیں, ان کی بیویاں دعائیں کرتے ہیں کہ خیر سے گھر واپس آ جائیں.
جی.
ہمیں امید نہیں ہوتی کہ کوئی خیریت سے گھر واپس آئے گا. اتنی عدم تحفظ کا شکار ہیں صحافی. لیکن میں اپریشیٹ کرتا ہوں اور مجھے فخر ہے اپنے ساتھیوں پہ, اتنی دھمکیوں, اتنے قتل و غارت گری کے باوجود وہ حق اور سچ کا علم بلند رکھے ہوئے ہیں. نہ ہمارا ان قتل ہونے سے نہ ہمارا کیمرہ بند ہوا ہے اور نہ ہی قلم بند ہوا ہے. لیکن مجھے ایک بات افسوس سے کہنا پڑتا ہے, جن لوگوں کو پروٹیکشن کرنی چاہیے وہ ذمہ داری ہے مالکان کی. مالکان سیفٹی کے میز نہیں دلاتے, ان صحافیوں کو دھکیل دیا جاتا ہے کنفلکٹ ایریا میں, ان بم بلاسٹ کی صورت میں دوسرا بم بلاسٹ بلاس کی اچھی کوریج لے کے آئے. میں کئی دفعہ آپ کے پروگرام میں بھی یہ بات کہہ چکا ہوں.
جی جی.
لیکن مجھے یہ میں پراؤڈ فیل کرتا ہوں کہ میں نے اپنے ٹینیور میں تقریباً 55-60 ورک شاپ کرائیں, سیفٹی ورک شاپ کرائیں, اور پھر میں نے ایک ادارے سے, انٹرنیشنل ادارے نے ہمیں سپورٹ کیا, IMS نے, जिसने कहा कि किसी मुल्क में किसी साफी को अगर खतरा है तो हमें बताता था, और मैंने तकरीबन 35 मेरे पीएफजे मेरे सीनियर में 35 लोगों को तहफ़ फराम कर सका, हमें सेफर प्लेस पे शिफ्ट किया। तो और मैं एक और वाकया बयान करना चाहता हूँ इस आपके तवस्सुल से कि आपको याद होगा कि रेंजर्स का वाकया हुआ था।
जी जी,
वहाँ के सिंधी एक इलेक्ट्रॉनिक मीडिया है, मुझे नाम उसके भूल गया, उसके जो कैमरामैन थे अब्दुल सलाम, उनकी जान को खतरा था, तो उसको पहले मैंने यहाँ 2 महीने रखा इस्लामाबाद में, और फिर उसके मालिक ने उसको अपने अदारे में घुसने नहीं दिया। फिर मैंने अपने अदारे से रابطہ किया कि इसको इसकी जान को खतरा अपने यहाँ, वो आजकल यहीं पे खिदमत अंजाम दे रहे हैं। तो ये मुश्किलात हैं हमें
बिल्कुल, और इंफरादी कोशिशों से।
आपने जी, अभी जी, एक तंजीम का नाम दिया।
जी जी,
तो उसने कंसर्न शो किया, हमें उस कंसर्न का क्या फायदा? ये इशू जो है ये हाईलाइट होने चाहिए, इंटरनेशनल ह्यूमन राइट्स जो कमीशन है अक्वाम मुत्तहिदा का, वो नोटिस ले, हुकूमतों को प्रेशराइज करें, खाली बयान जारी करने से हमें कोई फायदा
जी,
नहीं।
जी जी जी,
और जो
परवेज शौकत, क्योंकि
वो हमारे पास सबसे पहले हमारे पास मौजूद होती हैं, हमसे लेके वो अपना रिकॉर्ड मेंटेन करते हैं।
क्योंकि हम इस सेगमेंट को यहाँ ख़त्म करना चाहते हैं, हमारे पास बहुत सारे और मौजूदात हैं, लेकिन हम शुक्रिया अदा करते हैं आपका। परवेज शौकत थे, इंटरनेशनल फेडरेशन ऑफ जर्नलिस्ट के मुशीर, बहुत शुक्रिया और खुदा हाफिज़। इसके बाद एक आईडी ब्रेक लेते हैं।
मेरी और आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे। लेकिन इस सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
What's up, Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/voaurdu ya twitter.com/urduvoa. Humse raabta kijiye urduvoa.com par. What's up, Pakistan? Kya scene hai Pakistan? urduvoa.com.
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहाँ रंग सुन रहे हैं और देख रहे हैं, हमने अभी लंदन से रुकन हाउस ऑफ लॉर्ड्स लॉर्ड नज़ीर को मदु किया है, और क्योंकि वो बात करेंगे कि यूरोपीय यूनियन ने कदम उठाया हुआ है कि उन पाकिस्तानी पना गुजीनों को वापस भेजें जो इस वक्त यूरोप के अंदर घुस रहे हैं। जैसे कि आप जानते हैं, शाम में एक तनाज़ा है और उसकी आड़ में बहुत सारे पाकिस्तानी वहाँ चले गए हैं। लेकिन क्योंकि हम बात करना चाहते हैं पाकिस्तान की मईशत के बारे में, और इस पर भी हमने मदु किया है कराची स्टॉक एक्सचेंज के स्टॉक ब्रोकर ज़फ़र मोती को, तो हम चाहेंगे कि लॉर्ड नज़ीर भी उसके बारे में कुछ बात करें। सबसे पहले हम आपको रिपोर्ट सुनाते हैं इस हवाले से, पेश कर रहे हैं नासिर महमूद।
पाकिस्तान के वज़ीर-ए-आज़म नवाज शरीफ ने कहा है कि उनकी हुकूमत मुल्क को आइंदा चंद बरसों में तेज़ रफ्तार तरक्की का हामिल मुल्क बनाने के लिए पुरअज़्म है, और सरमायाकारों को चाहिए कि वो हुकूमत की सरमायाकारी के लिए मवाफिक पॉलिसियों का फ़ायदा उठाकर पाकिस्तान के मुख्तलिफ शोबों में सरमायाकारी करें। इन ख्यालात का इजहार उन्होंने बुध को इस्लामाबाद में मुनक्किदा 2 रोज़ा पाकिस्तान सरमायाकारी कॉन्फ्रेंस का अफ्तताह करते हुए किया। कॉन्फ्रेंस में पाकिस्तान के अलावा 29 से ज़ायद मुल्कों से सरमायाकार और कारोबारी शख्सियात शरीक हैं, जिनसे खिताब करते हुए वज़ीर-ए-आज़म ने पाकिस्तान की मईशत की बहाली और इक्तसादी शोबे को बेहतर करने के लिए किए गए हुकूमती इकदाम का जिक्र किया। उनका कहना था कि हुकूमत के 4 बड़े मकासद हैं जिन पर वो काम कर रही है, जिसमें उनके बकौल दहशतगर्दी और इंतहा पसंदी का खात्मा, इक्तसादी तरक्की, तवानाई की बिला तातुल फराहमी, तालीम और सेहत तक लोगों की रसाई मुमकिन बनाना शामिल हैं। $46 अरब के चीन पाकिस्तान इक्तसादी राहदारी मंसूबे का तस्करा करते हुए उन्होंने कहा कि इसके तहत 25 सनती जोन बनेंगे और मुलाजमतों के हजारों मौके पैदा होंगे। पाकिस्तान के इक्तसादी इशारियों का हवाला देते हुए नवाज शरीफ का कहना था कि इसमें बेहतरी का एतराफ़ आलमी मालियाती इदारों ने भी किया है, जबकि मुल्क में ज़िमनी और बल्दियाती इंतखाबात के नतायज भी अवाम की तरफ से हुकूमती पॉलिसियों पर एतमाद की अक्कासी करते हैं। उन्होंने सरमायाकारों पर जोर दिया कि वो इस मौके से फ़ायदा उठाएँ और मुल्क की तामीर में उनकी मदद करें।
आई कैन कॉन्फिडेंटली से दैट आवर डायरेक्शन इज सेट एंड वी आर नाउ इंप्लीमेंटिंग आवर नेशंस इकोनॉमिक एंड डेमोक्रेटिक एजेंडा।
वज़ीर आज़म ने कहा कि हमारी समत दुरुस्त है और हम अब मुल्क के जमहूरी और इक्तसादी एजेंडे पर काम कर रहे हैं। मैं यकीन दिलाता हूँ कि हुकूमत आपको पाकिस्तान में आपके कारोबार के लिए हर मुमकिन मुआवनत फराहम करेगी। पाकिस्तान को एक दिहाई से ज़ायद अरसे से दहशतगर्दी और इंतहा पसंदी का सामना रहा है, जिससे इसकी मईशत को अरबों डॉलर का नुकसान हो चुका है, जबकि तवानाई के संगीन बहरान ने भी मईशत को बुरी तरह मुतासिर किया। लेकिन वज़ीर आज़म नवाज शरीफ का कहना था कि दहशतगर्दी के खात्मे के लिए गुज़श्ता साल शुरू किए गए फौजी ऑपरेशन ज़र्ब अज़ब के काबिल ज़िक्र समरात हासिल हुए हैं और इस मुल्क से दहशतगर्दी और इंतहा पसंदी को मुकम्मल तौर पर ख़त्म कर दिया जाएगा। उन्होंने तवानाई के बहरान पर काबू पाने के लिए किए जाने वाले इकदाम का तज़किरा करते हुए कहा कि इस ज़मीन में लगाए जाने वाले मंसूबों की तकमील के बाद 2017 तक मुल्क से तवानाई की कमी खत्म हो जाएगी, जबकि हुकूमत सिर्फ मुल्क में तवानाई की कमी पूरा करने पर ही तवज्जो नहीं दे रही बल्कि ऐसे मंसूबों पर काम कर रही है जिससे आइंदा दो दहाइयों के लिए मुल्क की तवानाई की ज़रूरियात पूरी हो सकें। नासिर महमूद, वॉइस ऑफ अमेरिका, इस्लामाबाद।
जी, और हमारे पास ये इतला भी आई है कि अमेरिका ने फैसला किया है कि जो लोग बेदखल हुए थे फाटा से ज़रब अज़ब के दौरान, उनको कोई 30 मिलियन डॉलर्स भी दिए जाएंगे। लेकिन हम चलते हैं इस वक्त कराची स्टॉक एक्सचेंज के ब्रोकर ज़फ़र मोती की तरफ। और मोती साहब, आपको खुश आमदेद।
थैंक यू जी।
तो ये बताइए, ये बहुत ही खुशाइन बातें हैं जो कि मियां नवाज शरीफ ने की हैं, लेकिन आप लोग इस वक्त सरकार से क्या मुतालबा कर रहे हैं कि सरमायाकारी को बढ़ाने के लिए आपके पास क्या तजावीज़ हैं?
ठीक है, हम लोग तो सरकार से यही मुतालबा कर रहे हैं कि टैक्सेशन के मद में जो जगह हैं बार बार टैक्स दे रही हैं, यानी तनख्वाहदार तबका और बिजनेस और बड़े इंडस्ट्रीज, उसके साथ साथ एग्रीकल्चर पर भी टैक्स लगाएं, प्रॉपर्टी पर भी टैक्स लगाएं ताकि कलेक्शन हो। दूसरा, हम सरकार से ये मांग रहे हैं कि लो इंटरेस्ट रेट मेंटेन होने चाहिए, लॉ एंड ऑर्डर की सिचुएशन बेहतर होती जाएगी, इंडस्ट्रियलाइजेशन खुद हो जाएगी। हमारे पाकिस्तान में जो लोग हैं वो रिस्क टेकर्स हैं, आपको पता है, वो ताजराना सलाहियतें रखते तो फिक्स इनकम वाले हैं नहीं, ना इस्लाम उनको अलाउ करता है ना उनके दिल से खुद होता है। तो अगर उनको ऐसे मौका, ऐसे मरा दिए जाते हैं तो खुद ब खुद इंडस्ट्रियां लगने लगती हैं, कॉटेज इंडस्ट्रियां। अब आपके पता है आपको कि साइट एरिया जो है इंडस्ट्रियलाइजेशन में कराची का, वो इस साउथ ईस्ट एशिया का सबसे बड़ा इंडस्ट्रियल जोन है। इसी तरह सियालकोट है, अपना गुर्जावाला है, फैसलाबाद है। तो अगर गवर्नमेंट सही सिंपल चले, पॉलिसी बनाए, अभी इतने दिनों बाद उन्होंने टेक्सटाइल पॉलिसी बनाई, जब तक टेक्सटाइल की तबाही हो चुकी थी, तो उसको करे। तो सबसे बड़ा मसला हम जो गवर्नमेंट को बोल रहे हैं वो ये है, एनर्जी क्राइसिस। इलेक्ट्रिसिटी पूरी मिलनी चाहिए, गैस पूरा मिलना चाहिए, पानी पूरा मिलना चाहिए और हमारे जो स्किल लेबर है वो मिलनी चाहिए।
ये बताएं कि डॉलर की निस्बत जो है वो रुपये की कीमत में कमी हो गई है, आप क्या देखते हैं, इसकी क्या वजूहात हैं?
देखिए, इसकी वजूहात सिर्फ और सिर्फ वो एक्सपोर्टर्स हैं जो गवर्नमेंट को प्रेशर दे रहे हैं कि भाई ये जो है ना डॉलर को स्ट्रॉन्ग करें और रुपी को वीक करें ताकि हम कॉम्पिटेटिव हो जाएं। और मैं उनको हमेशा यही कहता हूं कि भाई अगर आप अपनी कॉम्पिटेटिवनेस या अपना प्रॉफिटेबिलिटी सिर्फ डॉलर के स्ट्रॉन्ग होने और रुपी के वीक से है तो आप एक्सपोर्ट ना करें, आप वैल्यू एडिड करें। वैल्यू एडिड में हमें वो दे जो पूरी दुनिया दे रही है। क्या बांग्लादेश 78% पर नहीं चल रहा, हमें क्या पाकिस्तान को 105 करना जरूरी है?
अच्छा अच्छा, लॉर्ड नज़ीर, आप यूरोप में हैं, आप लंदन में हैं, आप इस पर कुछ इजाफा अगर करना चाहें, आपके ख्याल में जो पाकिस्तानी बाहर मुल्कों में बैठे हुए हैं इस वक्त पाकिस्तान में सरमायाकारी करने के लिए तैयार नज़र आते हैं?
मेरे ख्याल में अभी तक तो कोई ऐसी मूवमेंट मैंने नहीं देखी कि पाकिस्तान में सरमायाकारी के लिए लोग जो है इंथ्यूजियास्टिक हों। कुछ लोग इन्होंने अपॉइंट किए थे प्राइम मिनिस्टर नवाज शरीफ साहब ने, लेकिन वो प्रेस रिलीजेज और प्रेस कॉन्फ्रेंसेज ही देखी। यानी जो मेरे भाई ने अभी जिक्र किया वो बिल्कुल दुरुस्त है, लेकिन साथ साथ कॉन्फिडेंस उस वक्त बढ़ता है जब سیریس کچھ اٹیمپٹ ملک کے اندر سے بھی ہوں, جب آپ کے وزیر خود کرپٹ ہوں اور وہ پیسے مانگیں کہ جو لوگ ان کے پاس جائیں انویسٹ کرنے کے لیے اور وہ کہیں جی کہ اتنے پیسے دیں اور آپ کے اس پروجیکٹ میں ہمیں اتنی پرسنٹیج دیں یا ہمیں یہ کریں, تو یہ پرسیپشن جو ہے یہ بہت برا ہے. آپ کو پتا ہے یورپین یونین نے جو انسینٹیو پاکستان کو دیے تھے اور یہ کہا جا رہا تھا کہ یہ 5 بلین کا ٹیکسٹائل کا بزنس بڑھ جائے گا اور یہ پاکستان کے ایکسپورٹ کو فائدہ پہنچے گا, پاکستان کے ریزروز بڑھ جائیں گے, پر اور یہ سارا کچھ ہونے کے باوجود چاہے جائے اس کا کریڈٹ نواز شریف حکومت نے لینے کی کوشش کی, حالانکہ شروع تو وہ پریزیڈنٹ مشرف نے کیا تھا اور ایکچولی وہ تو گورنمنٹ نے سٹیٹ نے کیا تھا, وہ کسی ایک انڈیویجل نے نہیں کیا, لیکن اس کے باوجود وہ جو سٹارٹ کرنے کے لیے جو چیز تھی کرنی چاہیے تھی. اور میں سمجھتا ہوں کہ کنسلٹیشن بڑی ضروری ہے, ایک انڈسٹری سے نہیں بلکہ سب کے ساتھ. آپ ذرا کوئی اگزامپل دیکھ لیں, میں آپ کو بتاتا ہوں, یہاں یورپ اور ویسٹ کے اندر تو ویسے بھی کنفیڈریشن آف بزنسز ہوتی ہیں, اسمال بزنسز وہ ہوتے ہیں, آرگنائزیشنز بڑے ہوتے ہیں, وہ اس کے چیف ایگزیکٹوز کی ہوتی ہیں, پھر سٹی کے جو ایونٹ ہوتے ہیں وہاں پہ وہ چانسلر کے ساتھ وہ بیوروکریٹس اور سول سرونٹ کے ساتھ بیٹھ کے وہ بات کرتے ہیں. لیکن اگر آپ چھوٹے ممالک دیکھ لیں, آپ ترکی کا اگزامپل لیں یا دبئی کا, تو پریزیڈنٹ اردوان جب پرائم منسٹر تھے وہ بھی اور پرنس محمد دبئی والے وہ بھی, یہ ایک ایک ہفتہ لگا کے پورا ہفتہ ہر سال بزنس کے ساتھ بیٹھ کے, اور جو ٹاپ بزنس اسکول دنیا کے چاہے وہ ہارورڈ ہو یا لندن اسکول آف اکنامکس ہو, ان کے لوگوں کو بلا کے بزنسز سے پوچھتے تھے کہ آپ کی ضروریات کیا ہے, آپ کی ریڈ ٹیپ کہاں سے آپ ختم کرنا چاہتے ہیں, کون سے لیجسلیشن, کون سی
لارڈ نذیر, ہمیں معلوم ہے کہ جو معاشی حالات ہیں پاکستان کے وہ بہت خراب ہیں, لہٰذا اس کی وجہ سے بھی آپ کے علم میں ہوگا ہمارے پاس جو بریکنگ نیوز آئی ہے کہ یورپی یونین کے جو مائگریشن کمشنر ہیں وہ پاکستان تشریف لا رہے ہیں, اور جو لوگ اس وقت پاکستان سے نکل کر جو شام سے نکلنے والے ہیں پناہ گزین, ان کے ساتھ مل کر اس وقت یورپ میں داخل ہونے کی کوشش کر رہے ہیں, ان کو واپس بھیجنے کی کوشش کی جا رہی ہے. اس سلسلے میں صرف ہمیں ایک جملے میں بتائیے کہ یہ اس کا جو خرچ ہے وہ کون برداشت کرے گا ان لوگوں کو گھروں کو واپس بھیجنے کا؟
یہ خرچ تو یورپین یونین کو ہی کرنا چاہیے اور وہی کریں گے, کیونکہ برطانیہ سے جو لوگ ڈیپورٹ ہوتے ہیں تو اس کا خرچ تو برطانیہ ہی برداشت کرتا ہے. ہمارے گورنمنٹ کے جہاز یہاں سے بھرے ہوئے جاتے ہیں, افغانستان پاکستان بڑے عرصے سے جاتے رہے اور لوگوں کو ڈیپورٹ کرتے تھے, لیکن اصل مسئلہ یہ ہے کہ اگر تو یہ سارے ممالک کے لیے, وہ انڈیا بنگلہ دیش اور دوسرے ممالک کے بھی جو لوگ یہاں پہ آئے ہیں, ایریٹریا سے لے کر افریقن دوسرے ممالک سے بھی جو لوگ یورپ میں آئے ہیں, اگر تو یہ رول سب کے لیے اپلائی ہوتا ہے تو وہ ٹھیک ہے, لیکن اگر وہ صرف پاکستان کے لیے کر رہے ہیں تو پھر پاکستان گورنمنٹ کو آبجیکٹ کرنا چاہیے, اور جو پاکستانیز یورپین پارلیمنٹ کے اندر بھی اور باہر بھی جو ہیں ان کو کہنا چاہیے کہ یہ صرف پاکستانی, دیکھیں پاکستان کے اندر بھی حالات ٹھیک نہیں ہیں, خیبر پختونخوا ہو یا ٹرائبل ایریاز ہیں وہاں پہ بھی جنگ لڑ رہے ہیں لوگ, وہاں پہ بھی لوگ جو ہیں وہ بے گھر ہو چکے ہیں, وہاں سے بھی جینوئن ریفیوجیز جو ہیں وہ گھر وہ ہر جگہ پہ وہ یو نو اپنا سر جھکا رہے ہیں چھپا رہے ہیں, تو میں سمجھتا ہوں کہ اس کو ذرا غور سے دیکھنا چاہیے.
جی جی بہت شکریہ لارڈ نذیر, جو کہ لارڈ ہاؤس آف لارڈز کے رکن ہیں اور اس پروگرام میں ہمارے ساتھ شامل تھے, آپ کی شرکت کا شکریہ اور خدا حافظ. اس کے بعد ایک مختصر بریک لیتے ہیں.
بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن سب میں میں اور آپ کہاں ہیں جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہم اپنے آخری موضوع کی طرف آتے ہیں. اور موضوع یہ ہے کہ ایک روسی جہاز مصر میں گر گیا, گر کر تباہ ہو گیا, اور اس میں کئی سینکڑوں جو ہیں پیسنجرز ہلاک ہو گئے ہیں. اس وقت اس موضوع پر بات کرنے کے لیے ہمارے ساتھ ریٹائرڈ ونگ کمانڈر نسیم احمد ہیں, جنہوں نے اسکائپ کے ذریعے ہمیں جوائن کیا ہے. نسیم صاحب, آپ کو خوش آمدید.
شکریہ آپ کو.
تو سب سے پہلے تو یہ بتائیں کہ ابھی تک جو بلیک باکس ملا ہے اس سے کوئی خاص اور ٹھوس قسم کی معلومات حاصل نہیں ہوئی ہیں, لیکن کافی ساری قیاس آرائیاں ہیں. آپ کیا سمجھتے ہیں کہ اس میں دہشت گردوں کا, خصوصاً آئیسل کا, اسلامک اسٹیٹ جس کو داعش بھی کہتے ہیں, اس کا کوئی کردار ہو سکتا ہے اس جہاز کو گرانے میں؟
دیکھیں, کازز کو پتا چلانا ہے.
جی جی.
دہشت گردی کا پہلو,
جی جی آپ کہہ رہے ہیں دہشت گردی کا پہلو ہے. اچھا, ان کو ہم دوبارہ کال کرتے ہیں. لیکن کیونکہ اس کے علاوہ بھی ایک رپورٹ آئی ہے ہمارے پاس, اور امریکہ نے ایک رپورٹ اس وقت جاری کی ہے افغانستان کے حوالے سے, اس رپورٹ کے بارے میں جو ہمارے پاس خبر آئی ہے اسلام آباد سے, یہ ہم آپ کو سناتے ہیں, اور بعد میں نسیم احمد صاحب سے اس پر بحث بھی کرتے ہیں. آئیے سنتے ہیں یہ رپورٹ.
روس کے ہنگامی حالات کے وزیر ولادیمیر پشکوف نے ماسکو میں صحافیوں کو بریفنگ دی. وہ کہہ رہے ہیں کہ تحقیقاتی گروپ جہاز کی تباہی کے مقام پر کام میں مصروف ہے. ہم نے تلاش کے علاقے کو 40 کلومیٹر تک پھیلا دیا ہے, اور میں نے وہاں موجود لوگوں سے کہا ہے کہ وہ پورے علاقے کا تفصیلی مشاہدہ کریں. روس کے کرائسس مینجمنٹ کے ادارے کے سربراہ الیگزی سمرنوف کا کہنا ہے کہ تحقیقات کار جہاز میں مسافروں کے بیٹھنے اور ان کے سامان کے رکھنے کی جگہوں کا بھی جائزہ لے رہی ہیں. امریکہ کے فوجی سیٹلائٹ نے ایک روشنی کی لکیر کا پتہ چلایا ہے جو جہاز کی تباہی کے وقت نظر آئی تھی, لیکن حکام کا کہنا ہے کہ نہ تو میزائل کے طیارے کو جا ٹکرانے کا پتہ چلا ہے اور نہ ہی انجن کے جلنے کی تصدیق ہوئی ہے. اسی اثنا میں روس کے نائب وزیر صحت آئیگور کاگرا مانیان نے کہا ہے کہ وہ جہاز کی تباہی میں ہلاک ہونے والے افراد اور ان کی ملکیت والی اشیاء کا جائزہ لے رہی ہیں تاکہ کوئی سراغ مل سکے. وہ کہہ رہے ہیں کہ جہاز کی تباہی میں ہلاک ہونے والے افراد کے سامان کا سائنسی مطالعہ کیا جا رہا ہے, اور ساتھ ساتھ ہلاک ہونے والے افراد اور ان کے رشتہ داروں کے حیاتیاتی نمونے بھی لیے گئے ہیں. یہ سامان پہلے ہی ماسکو پہنچ چکا ہے. ماہرین نے امریکی ذرائع ابلاغ سے گفتگو میں منگل کے روز کہا تھا کہ جس ہیٹ فلیش کے ریکارڈ ہونے کی بات ہو رہی ہے وہ جہاز کی تباہی سے متعلق ہو سکتی ہے, جیسا کہ دھماکے سے پھٹنے والا بم ہو, جہاز کے انجن میں دھماکہ ہو, یا جہاز میٹرو جیٹ A321 کے اندر آگ کا لگنا, یا جہاز کے بعض حصوں کا زمین سے ٹکرانا. مصر کے اندر تحقیقات کاروں نے ملبے سے برآمد ہونے والے فلائٹ ریکارڈر کا جائزہ لینا شروع کر دیا ہے. روس کے خاندانوں نے ان 140 نعشوں کی شناخت کا کام بھی شروع کر دیا ہے جنہیں سینٹ پیٹرزبرگ پہنچایا گیا ہے. مصر کے صدر نے پریپیگنڈا قرار دیتے ہوئے جہاز کے مار گرائے جانے کی خبروں کو مسترد کیا ہے. اسد حسن, وائس آف امریکہ, واشنگٹن.
جی, اور ہم آتے ہیں نسیم احمد کی طرف, اور بتایا جا رہا ہے کہ وہ فون لائن پر عنقریب ہمارے ساتھ ہوں گے. جی, اس وقت بتایا جا رہا ہے نسیم احمد لائن پر ہیں. نسیم صاحب, آپ کو آواز آ رہی ہے؟ نسیم احمد صاحب,
جی مجھے آپ کی آواز آ رہی ہے.
اچھا, تو آپ بات کر رہے تھے اسکائپ پر, ہماری بات نہیں ہو سکی, لیکن آپ کہہ رہے تھے کہ غالباً اس میں دہشت گردی کا کوئی عنصر ہو سکتا ہے اس جہاز کو گرانے میں.
آپ بالکل خارج امکان قرار نہیں دے سکتے.
جی جی.
لیکن سب سے بڑا مسئلہ جو ہم نے ماضی میں بھی دیکھا ہے اور اس صورتحال میں بھی جیسے افغانستان میں یا پرانے جو بڑے بڑے مشہور ٹیررزم کے حوالے سے کریشز ہوئے ہیں جن میں ایئر انڈیا کا کریش شامل ہے اور پین ایم کا شامل ہے, کسی نہ کسی طریقے سے جو سیاسی محرکات ہوتے ہیں جب بہت سی چیزیں ایسی ہوتی ہیں تو ان کی چیزیں انویسٹیگیٹرز تو پتہ چلا لیتے ہیں لیکن ان کو منظر میں عام لانے کے لیے بہت سی مشکلات پیش آتی ہیں. اور میں یہ دیکھ رہا ہوں کہ اس کریش میں بھی, چونکہ اگر آپ کو یاد ہو کہ 1987 میں رشیا نے بھی میزائل مار کے ایک کورین ایئر لائن کا جہاز جیپنیز ایریا میں سمندر میں کریش ہوا تھا اور اس کا ڈی ایف ڈی آر وغیرہ بھی مل گیا تھا, لیکن تقریباً 16 سال کے بعد اس بات کا اعتراف کیا گیا تھا کہ ہم سے گرا تھا اور اس کا ڈی ایف ڈی آر انویسٹیگیشن کے لیے حوالے کیا گیا تھا. تو یہ جو مجموعی طور پہ حالات ہیں جس میں ٹیررزم اور انویسٹیگیٹرز اکٹھے مل رہے ہیں تو ان میں انویسٹیگیٹرز کے لیے بڑی مشکلات ہوتی ہیں. اور پھر جو گورنمنٹس, جس گورنمنٹ کے پاس, یعنی اس کیس میں ایجپٹ ہی ان کے ڈی ایف ڈی آر اور سی وی آر ریکور کرے گا اور بنیادی انفارمیشن جیسا کہ ملائیشین ایئر لائن کے ساتھ تھا وہی بنیادی انفارمیشن جاری کرے گا اور وہاں پر جو سیاسی محرکات ہوتے ہیں یا جنہیں پریشرز بھی آپ کہہ لیں وہ ضرور کارگر ثابت ہوتی ہیں. تو میں سمجھتا ہوں کہ اس میں کافی وقت لگے گا کہ اصل حقائق سامنے آ سکیں.
یہ بتائیے, کیونکہ آپ ٹیکنیکی ماہر بھی ہیں, آپ بتا سکتے ہیں کہ جہاز کا جو ونگ ہے, ہم نے سنا تھا وہ کچھ عرصے پہلے خراب ہو گیا تھا, اس کو ٹھیک کر کے پھر جہاز کو اڑایا گیا, کیا یہ ممکن ہے کہ اگر اس کا ونگ خراب ہو تو جہاز 30,000 فیٹ کی بلندی پر اچانک ٹوٹ جائے اور پلین اس طرح سے گر پڑے؟
ہاں دیکھیں, وہ ممکن تو ہے اور ایسا ماضی میں کافی بڑی بڑی ایئر لائنس کے جہاز جو ہیں جو میکینیکل اسٹرکچرل ریپیئر سے گزرے, ان کی ٹیل گزری اور بعد میں وہ ٹوٹے ہیں. الہوا کا کیس ہے, امریکن ایئر لائنس کا بھی ایک کیس ہے, چائنا ایئر لائنس کا بھی کیس ہے. لیکن اس صورت میں جہاز کے بڑے بڑے 2 یا 3 ٹکڑے ہوتے ہیں.
اچھا,
اس کے ٹکڑے کچھ جو مجھے تصاویر میں نظر آ رہے ہیں وہ کچھ زیادہ ہیں اور اس کا جو پھیلاؤ ہے زمین پہ وہ بہت بڑا ہے. تو وہ یہ کچھ شواہد جو کہ ظاہر ہے ہم تصویروں پر ہی اس وقت ڈیپینڈ کر رہے ہیں یا میڈیا کی انفارمیشن پہ, تو ان تصاویر سے اور جو پھیلاؤ ہے اس سے یہ اندازہ ہوتا ہے کہ شاید یہ صرف کسی پرانی ریپیئر کی وجہ سے فیلئر نہیں نظر آتا بلکہ سیبوٹاج کا مجھے زیادہ عنصر نظر آ رہا ہے.
جی ہاں, اور جو ہماری اطلاعات ہیں وہ یہ ہے کہ آئسل کے پاس جو میسائلز ہیں وہ اتنی دور تک نہیں جا سکتے, یہ غالباً 30,000 فیٹ کے بلندی پہ اڑ رہا تھا, ان کے کوئی صرف 15,000 فیٹ تک جا سکتے ہیں. اس میں نظر یہ آ رہا ہے کہ بم دھماکہ زیادہ تر, اس کا اندیشہ نظر آتا ہے آپ کو؟
دیکھیں مجھے نظر تو نہیں آ رہا, آپ بالکل وجہ فرما رہی ہیں, لیکن مسئلہ ایسے حالات میں ہی ہوتا ہے. افغانستان میں جب بھی کوئی جہاز گرتا تھا افغان اور ملا عمر اس کو کلیم کر لیتے تھے. میں خود ایک انویسٹیگیشن افغانستان میں ایسی ہی کر چکا ہوں
جی,
اور جس میں بعد میں ثابت یہی ہوا کہ سیبوٹاج نہیں تھا, لیکن شروع کے جو دنے جس سے اب ہم گزر رہے ہیں اس میں یہ مختلف قسم کے جو انفارمیشن اور کلیمز ہیں یہ بھی بہت عوام الناس کو اور ایویشن انڈسٹری کو بھی تھوڑا سا مشکل میں رکھتے ہیں, کیونکہ انویسٹیگیٹرز تمام پہلو بند نہیں کر سکتے.
بالکل,
تو ابھی تمام پہلو اس میں ہیں, لیکن جو میں پھر یہی کہوں گا جو جہاز کا ٹکڑے اور پھیلاؤ اور کچھ حصے کا بہت زیادہ ڈیمیج مجھے نظر آ رہا ہے تصاویر پہ جو گوگل پہ ملی ہیں, اس سے کچھ عنصر سیبوٹاج کا بھی نظر آ رہا ہے. تو دیٹ سیبوٹاج ضروری نہیں ہے کہ میزائل مارا جائے, کوئی کسی قسم کی ڈیوائس اگر آن بورڈ چلی گئی کسی بھی طریقے سے تو پھر تو یہ حالات پیدا ہو سکتے ہیں, اس طریقے سے ٹکڑے ٹکڑے ہو سکتا ہے.
اور آپ کے علم میں ہیں بہت سارے جہاز کی کمپنیوں نے طے کیا ہے کہ وہاں سے نہیں گزرنا ہے, یہ بھی ایک اچھا فیصلہ ہے آپ کے خیال میں؟
ہاں یہ فیصلہ تو بہت اچھا ہے, بلکہ جہاں بھی مسائل ہوتے ہیں تو ہم یہ جو جہاز کریش ہوا تھا یوکرین کے اوپر غالباً ڈچ ایئر کرافٹ تھا, اس میں بہت سی ایئر لائنس نے پہلے سے اس زون میں, یعنی جہاں پر کسی قسم کا کنسرن ہے یا یہ گراؤنڈ پہ کسی قسم کی وار ہو رہی ہے اور وچ از انکنٹرولیبل, تو وہاں کانٹاس ایئر لائن اور ایسی مشہور ایئر لائنس نے پہلے ہی اپنے جہازوں کا گزرنا منع کر دیا تھا. تو یہ تو ایک سیفٹی فیکٹر ہے اور بڑا اچھا ڈیسیجن ہے جو بھی ایئر لائنس کریں وار زونز کے اوپر سے اپنے آپ کو بجا لیں.
جی جی جی, بہت شکریہ اس تجزیے
کا. بہت شکریہ آپ کا.
ہمارے ساتھ تھے ریٹائرڈ ونگ کمانڈر نسیم احمد, اور اسی کے ساتھ ہم پروگرام کو سمیٹتے ہیں. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی, سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں.